أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج دسمبر 1979 کی 14 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ السجدہ کی آیت 20 سے ہو رہا ہے. 3:2:2. سابقہ آیات میں تقابل چلا آ رہا تھا دو گروہوں کا، ایک جنہیں اہل جنت کہہ کر پکارا گیا، دوسرے جنہیں جہنمی کہا گیا، اور کہا گیا کہ مومن اور فاسق دونوں کبھی برابر نہیں، ان کی زندگی ایک جیسی نہیں ہو سکتی، یعنی مسلمان اور غیر مسلم ایک جیسے نہیں ہو سکتے، مومن اور کافر ایک جیسے نہیں ہو سکتے. ٹھیک ہے، جس زمانے میں مومن ہوتے تھے اس زمانے میں ایک جیسے نہیں ہو سکتے کی صحیح تفسیر یہ تھی جو قرآن نے کہا تھا کہ مومنین پر کفار کبھی غالب نہیں آ سکتے. آج اتنا سا حصہ تو صحیح ہے کہ مومن اور کافر ایک جیسے نہیں ہو سکتے. اگلا ٹکڑا جو ہے اس میں کچھ فرق آ گیا ہے کہ مومن جو ہے وہ کفار پر کبھی غالب نہیں آ سکتے. تو بات تو ہو گئی نا کہ ایک جیسے نہیں ہو سکتے، وہ اتنی سی چیز ہے. اس نے کہا تھا کہ کفار مومنوں پہ غالب نہیں آ سکتے، اس لیے ایک جیسے دونوں نہیں ہو سکتے، وہ فاتح ہیں وہ مفروض ہیں. وہ یہ حصہ تو ٹھیک ہے کہ ایک جیسے نہیں ہے، لیکن ذرا خصوصیت الٹ گئی ہے کہ یہ ان کے اوپر کبھی غالب نہیں آ سکتے. ساری دنیا میں جہاں دو مسلمان ملیں ایک ہی رونا ان کا ہوتا ہے کہ مسلمان تباہ ہو گئے، اقوام یورپ نے ان کو ختم کر دیا، وہ چیلیا جتنی ایک مملکت جس کے متعلق یہ 1300 سال سے کہتے آ رہے تھے کہ یہودی مغلوب علیہ ہیں قرآن کی روح سے، ان کی کبھی مملکت نہیں قائم ہو سکتی. انہوں نے ایسی مملکت قائم کر کے دکھائی ہے کہ 30 سال سے یہ عرفات کے میدان میں جہاں کہتے ہیں کہ ہر دعا قبول ہوتی ہے، 20-20 لاکھ مل کے رو رو کر دعائیں مانگتے چلے آ رہے ہیں. اور وہ اسرائیل ہے کہ محکم سے محکم کر ہوتا چلا جا رہا ہے. تو بات تو ٹھیک ہے نا کہ مومن اور کافر ایک جیسے نہیں ہو سکتے، یہ تو بڑی صحیح بات ہے. یہ قرآن بھی ہم پڑھتے چلے آ رہے ہیں، یہ آیتیں بھی ہمارے سامنے آ رہی ہیں. بس اس کے بعد یہ ہے کہ بہرحال ان آیتوں کا ثواب تو ہوتا ہی ہے. تو اہل جنت کے متعلق تو اس نے قرآن نے کہا تھا کہ جنت میں یوں سمجھیے جیسے جنت الوعد جو کہا میں نے، کہ یوں سمجھو جیسے اپنے گھر میں تم آ گئے، تسلط کی بھی ضرورت نہیں ہے. اور عزت کے اعتبار سے یہ کہا تھا کہ نزل ایسے آئے جیسے مہمان آتا ہے کسی کے ہاں، بڑا مقام ہے خدا کے نزدیک، جیسے تو مہمان کسی کے گھر میں آ گئے. اور اس کے بعد یہ کہا کہ مہمان میں اور اس میں کچھ فرق کرنا ضروری سمجھا، کہیں سے نکلنے نہیں دیتا قرآن. آپ بیمارکانوں یا ملون، لیکن یاد رکھو یہ عمل کے نتیجے میں ایسا ہوگا، ایسے ہی نہ پڑھنے مان کے آ جانا چلو موج لگی ہے آ گئی ہے چلو کوئی یہ نہ جان لو. بیمارکانوں یا ملون، وہ عزت و تکریم تو وہ ہوگی جیسی مہمان کی ہوتی ہے، لیکن یہ مہمانی جو ہے تو قیمت پہلے ادا کی جائے گی، تو پھر اس کے بعد مہمانی ہوگی. اور اس کے مقابلے میں دوسرے اہل جہنم، وہ جو جن کو مومن اور فاسق کہا تھا، وام الذین فسقوا فمأواهم النار، فاسق جو ہیں ان کا ٹھکانہ جہنم کا ہے. آگے ایک چیز آئی ہے، کام جاتا ہے انسان، کلما ارادو ان یخرجو منہا اریدو فیہا، جہنم کی کیفیت یہ ہوگی کہ وہ اہل جہنم اس زندگی سے تنگ آ کر اگر چاہیں گے کہ وہاں سے نکل ہی جائیں تو ان کو دھکے دے کے وہیں واپس لوٹا دیا جائے. ہمارے یہاں تو جیسا میں نے हर दर्श में ये बताता हूँ कि इन तमाम आयात की अमली तस्वीर को कयामत पर उठा रखा, वहां ये होगा। और इन्होंने फिर वो जन्नत का भी नक्शा दे दिया हमें, जहन्नम का भी दे दिया, सर्वे करके दे दिया। इन्होंने तो जन्नत के हौजे कौसर की लंबाई चौड़ाई भी बताई हुई है, ये भी बताया हुआ है कि वहां आप सोरे जो होंगे वो कितनी तादाद में होंगे, बहुत कुछ डिटेल में बताया गया हुआ है। जहन्नम के मुतल्लिक भी इस तरह से बड़ी तफसील है। तो सबसे कुछ ऐसा ही है इनके जेन के अंदर के जैसे बहुत बड़ा घड़ा हो और उसमें बहुत सारी लकड़ियां जला रखी हों, ईंधन की और शोले हों, उसके अंदर डाला जाए किसी को, तो अब वहां से वो निकलने की बात भी वो इसी तरह से है। तस्वीरों में ऐसा ही है कि वो वहां से जैसे कि दीवार के ऊपर इस तरह से हाथ रख के अड्डे डाला के जिनके ऊपर चढ़ता है, और जब आखिर में जाके वो ऊपर हाथ पड़ जाता है तो वहां फरिश्ते मौजूद होते हैं और वो उनका हाथ वहां से कुचल के फिर नीचे डाल देते हैं। वो अगर निकलना चाहेंगे निकल नहीं सकेंगे। क़यामत और उसकी जन्नत और उसकी जहन्नम के मुतल्लिक कुरान ने कहा है कि ये सारे तमसीली अंदाज हैं। अभी अभी हमने वो आयत देखी है कि कोई शख्स जान नहीं सकता कि उसकी आंखों की ठंडक के लिए वहां क्या रखा है हमने। और जहन्नम के मुतल्लिक तो कहा है कि उसकी आग दिलों को लपेट लेगी। इशारे इस किस्म के कुरान करता है और ये कहता है कि तुम अपने शऊर की मौजूदा सतह पर उसके मुतल्लिक ही अंदाजा नहीं कर सकते वो क्या होगा, कि तुम आलम महसूसात में हो और वो दुनिया इससे आगे की दुनिया है। लेकिन उसने बताया ये है कि ये जन्नत और जहन्नम यहाँ से ही शुरू हो जाती है। तो यहाँ की जन्नत और यहाँ का जो जहन्नम है वो तो हमारे सामने है। यही आयत जो है शायद उस जमाने में इसकी सही तावीर समझ में ना आ सकती हो, आज तो हमारे सामने ये खुदा की ये दुनिया कुर्राए अर्ज, इस पे उसने आदम के मुतल्लिक कहा था कि तुम्हारे लिए भी यह मुस्तकर मता उन्हें नाही मुस्तकर कुर्राए अर्ज बनी आदम का, पूरे इंसानों का कुर्राए कुर्राए अर्ज उनका मुस्तकर है, रहने की जगह है जहाँ जी कह रहे हैं। नर्जल्लाफिया तो बड़ी वसी है जमीन इंसानों के लिए, तो पूरा कुर्राए अर्ज पूरे इंसानों के लिए था। इंसानों ने कुर्राए अर्ज के ऊपर लकीरें खींची और अब उन लकीरों की यह कैफियत है कि वो लकीरों के अंदर ज्योग्राफिकल टेरिटरी के अंदर जो एक सल्तनत एक मम्लकत कायम होती है, उस लकीर से उधर वाला न उधर जा सकता है न उस लकीर के अंदर वाला बाहर आ सकता है। यानी अब नौ इंसानी के लिए अर्ज या पूरी जमीन मुस्तकर नहीं है, वो जो लकीरें खींच दी गई हैं उसके अंदर रहने वाला बनी आदम उसके लिए वही खिताए अर्ज जो है वो मुस्तकर है। और वो लाइन से जरा आगे चलिए तो वो एक नई जमीन शुरू होती है और वहां का इंसान के लिए मुस्तकर वही। तो गोया इस तरह से तकसीम किया है, तकसीम तो किया है इस जमीन को, दर हकीकत इंसानों को तकसीम किया है। कुरान ने पूरी नौ इंसान को एक आलमगीर बरादरी बनाया था। कानन नासो उम्मतन वाहिदतन, इंसान की सियासत में इसकी मफाद परस्तियों ने इस आलम की इंसानियत के टुकड़े टुकड़े कर, क़यामत है कि इंसान नौ इंसान का शिकारी है। और फिर एक लकीर दायरे के अंदर बसने वाले इंसान दूसरे इंसानों के अबदी दुश्मन चले आ रहे हैं हर मामले में। माई कंट्री राइट और रॉन्ग का सवाल था। ये बात जो मैं कह रहा था, पुराने करीम में उस जमाने में हिजरत एक बड़ी अहम चीज, उसने कहा था कि अगर किसी एक खिता जमीन में हालात उनसे तंग आ जाए, नामसाज हो, वहां की जिंदगी गुजारना वहां मुश्किल हो जाए तुम्हारे लिए, तो वहां पांव गाड़ के तुम पांव तोड़ के बैठे क्यों रहो वहां। खुदा की जमीन बड़ी वसी है, दूसरे खिताए अर्थ में चले जाओ जहाँ के हालात मसाद हों, چنانچہ انبیاء کرام علیہ السلام کے زمن میں آپ دیکھیں گے کہ وہاں ہجرت کا مقام آتا ہے تین تین ہر نبی کے سلسلے میں. جہاں وہ ہیں وہاں حالات ناسازگار ہوتے ہیں, وہ وہاں سے اٹھ کے دوسری جگہ چلے جاتے ہیں جہاں حالات سازگار ہوں. لیکن آج کا انسان تو عزیزان من اس لکیر کے پار قدم نہیں رکھ سکتا. یہ ساری پابندیاں آپ کے یہاں, پاسپورٹ کی پابندیاں, ویزے کی پابندیاں, نیشنلٹی کی پابندیاں, اور ایک خطہ زمین کتنا ہی اذیت ناک جہنم کیوں نہ بن جائے کسی کے لیے, اگر وہ اس سے نکلنے کا ارادہ کرے گا تو عید بھی یا قرآن کہتا ہے دھکا دے کے وہی لوٹا دیا جائے گا. تم اس جہنم سے نکل کر کہیں نہیں جا سکتے. قرآن کریم نے ایک واقعے میں اذیت کی شدید ترین شکل یہ کہی تھی کہ اس پر زمین تنگ ہو گئی. اب ہر خطہ زمین پہ بسنے میں بسنے والے انسان کے اوپر زمین تنگ ہو گئی. کوئی 10 سال ادھر کا ذکر ہے, 1970 کی بات ہے. یہ یوگنڈا, کینیا وغیرہ افریقہ کی جو ریاستیں تھیں وہاں نئے قوانین بنے, اور وہ جو وہاں کے غیر ملکی تھے, ہندوستانی بھی بہت گئے ہوئے تھے, پاکستانی بھی, وہاں مختلف ملکوں کے لوگ وہاں تھے بس پہ, ان پر عرصہ حیات تنگ آ. یوں تو معلوم نہیں وہاں پہ ہارے کے اوپر کیا گزرتی ہوگی. ایک واقعہ ایسا تھا جس میں انگلستان نے ساحل کا مچا دیا, ان کا وہاں ہولڈ ہوتا تھا, وہاں اس کی زندگی سے تنگ آ کر ایک ہندوستانی لڑکی تھی رنجن غیر, جب میں نام بھولتا نہیں ہوں, تو اس نام میں نے لکھا تھا اس کے مطلب, اس نے تنگ آ کر کسی طرح سے چوری چھپے وہ ایک جہاز میں بیٹھ گئی جو انگلینڈ آتا تھا. جب وہ انگلینڈ کی ایئرپورٹ پہ پہنچی ہے تو وہاں اسے روک دیا کہ تمہارے پاس تو ویزا نہیں ہے, قانون آ نہیں سکتی, تم داخل نہیں ملک میں ہو سکتی, تفصیلات میں زیادہ جانے کی ضرورت نہیں ہے. وہاں سے وہ لڑکی کسی اور جہاز میں کہیں بیٹھی, 9 دن وہ اسی طرح سے مختلف ملکوں میں, مختلف ملکوں کے جہازوں میں جاتی رہی, ہر ایئرپورٹ کے اوپر اس کو دھکا دے کے لوٹایا گیا. اس میں لکھا یہ تھا کہ 70,000 میل کا فاصلہ اس نے طے کیا اس سارے دوران میں, واپس پھر وہیں کنیا جانا پڑا اور انہوں نے قید کر لیا. یعنی اس جہنم سے نکلنے کے لیے اس لڑکی نے 9 دن میں, 9ویں دن ہندوستان کے اخباروں میں اس کے خلاف بہت کچھ لکھا گیا تھا کہ یہ کیا قانون بنا رکھے ہیں تم لوگوں نے, تمہاری کالونیز ہیں, تمہاری آبادیاں ہیں, وہاں کے لوگ وہاں کے مظالم سے تنگ آ کر تمہارے ہاں پناہ لینے کے لیے آتے ہیں اور تم بھی ان کے اوپر راستے محدود کرتے ہو. تو شور مچا تھا ان کے یہاں پارلیمنٹ میں بھی, ان کے یہاں قوم میں بھی, کہ کوئی رول جو ہے ان میں کوئی ترمیم کرو, کوئی پناہ لینے والا انسان کہیں آئے اس کو تو پناہ ملنی چاہیے. لیکن اس کی بڑی سخت مخالفت ہوئی, رولز میں اس قسم کی ریلیکسیشن نہیں کی گئی. تو اس کا آخری بیان تھا کسی ٹرانسپورٹ میں یا کسی ایئرپورٹ پہ اتری تھی, تو اس نے یہ کہا تھا کہ 8 دن ہو گئے ہیں مجھے, کہیں سے کوئی ڈبل روٹی کا ٹکڑا ملتا ہے تو میں کھا لیتی ہوں, سونے کے لیے میرے پاس, میں 8 دن سو نہیں سکی کہ کہیں رات کو سونے کے لیے بستر نہیں تھا, کچھ کھا نہیں سکی. یہ ایک ساری جو میں پہن کے چلی تھی وہی اس وقت تک میرے بدن کے اوپر ہے, اور کیفیت یہ ہے کہ دنیا کا کوئی ملک نہیں مجھے اپنے اندر آنے دیتا. اور وہاں کے مظالم کی جو وہ داستان سناتی تھی, وہ کہتی تھی خودکشی کر لینا مقصود منظور ہے مجھے, وہاں نہیں جا سکتی, اور وہ کہتے تھے کہ کسی اور جگہ تم اتر ہی نہیں سکتی. کلما ارادو اہم یخرجو منہا اعیدو فیہا, اس زمانے میں تو یہ ایک لڑکی کا قصہ سامنے آیا تھا, اب تو یہ روزمرہ کا قصہ, یہ वो वियतनाम की तरफ के जो इलाके हैं कंबोडिया और वो ये किससे सुनने में आते हैं कि वहाँ के लोग वहाँ के मजालम से तंग आके चोरी छुपे भागते हैं, कश्तियों में सवार होते हैं, वो जाती हैं कश्तियां किसी बंदरगाह के ऊपर उनको उतरने नहीं दिया जाता और बाद मुकामात में तो उनकी कश्तियों को समुन्द्र में डुबो दिया गया। कई कई दिन वो समुन्द्र में साहिल के किनारे समुन्द्र में वो कश्तियों के ऊपर वो डूब रहे हजारों की तादाद में। वो मुल्क नहीं कबूल करता, वो नहीं कबूल करता, फलां मुल्क ने कहा है कि हम तो शायद इसमें से 20 आदमी ले सकते हैं, किसी ने कहा 100 ले सकते हैं। नौ इंसानी बनी आदम कुर्राए अर्ज जिसके लिए मुस्तकर बताया गया था, उनकी कैफियत ये है कि वे मारे मारे फिर रहे हैं कि कोई ऐसा खिताए जमीन मिल जाए जहां हमें पनाह मिले। तो उनको या तो डुबो दिया जाता, अब भी वहां कुछ ये हो रहा है, और या उसके बाद धकेल के फिर वहीं वापस भेजा जाता उसी मुल्क के अंदर। तो किसी एक जगह का सताया हुआ इंसान उसको आज दुनिया में किसी इंसानों की किसी बस्ती में पनाह नहीं मिल सकती। अजीजा ने मान इससे ज्यादा दर्द अंगेज कोई और नक्शा भी होगा जो कुरान ने कहा है कि कुल्लमा अरादू अन यखरुजू मिन्हा उईदू फीहा, इंसान अपने हाथों से इस किस्म की जहन्नम बना लेगा इस कुर्राए अर्ज को कि वहां कैफियत हो जाएगी। ये हर इंसान की ये कैफियत यहां है। कोई शख्स भी अपने मुल्क से इन कयूद और हदूद को तोड़ते हुए या इनके अलावा निकल नहीं सकता। जो नजालन उसने उसको गुजरे उससे नफर नहीं, कहीं जा ही नहीं था। इन सारे इलाकों के इंसानों को सोचिए, मैं तो जब ये खबरें पढ़ता हूँ तो कहां पूछता हूँ कि या अल्लाह तेरे इन इंसानों के ऊपर भीड़ क्या रही है जिनके लिए तुझ तूने अल अर्ब को मुस्तकर कहा था और अर्ब को वासियतन कहा था। बड़ी बसी है ये जमीन, उस जमाने में ये जमीन वसी होगी कि अभी लिकियावली सियासत जो है वो इस कदर उसकी गिरहें मजबूत नहीं हुई थी कि जोग्राफियाई टेरिटरी के मातहत अभी हिस्से बांटे नहीं गए थे जमीन के, और अगर ममलकतें कायम भी थी तो उनमें ये कयूद और ये पाबंदियां अभी नहीं थी कि एक ममलकत का इंसान दूसरी जगह जा ही नहीं सकता। ये तो कुरान था जिसने सबसे पहले ये ऐलान किया था तमाम नव इंसानी के लिए रमन दखला वका दानों कि ये खिताए जमीन ऐसा है जहां हमारा निजाम कायम होगा तो जो इसमें आ जाएगा उसको अमन नसीब हो जाएगा। ये ऐलान था उसको माने कि कोई तो खिताए जमीन ऐसा हो कि जो उसमें दाखिल हो जाए उसको अमन मिल जाए। तो बात तो बहुत आगे बढ़ेगी, हम आपने सबको मालूम है कि ये तो किसी वो अफ्रीका या वो इंडियन लड़की जो थी रंजन देवी या रंजन गेद इस एक का किस्सा नहीं, कंबोचिया और उसका किस्सा नहीं, बड़ी बड़ी हस्तियां दुनिया के अंदर मारी मारी फिरती हैं, कहीं एक दिन के लिए पनाहगाह नहीं मिलती इस कुर्राए जमीन का। कुल्लमा अरादू नहीं यखरुजू मिन्हा उईदू फीहा वक़ीला लहुम ज़ूक़ू अज़ाब अन्नार अल्लज़ी कुंतुम बिही तुकज़्ज़िबून, कैफियत ये होगी कि तुम इसकी तकलीफ करते थे कि हम जो गलत निजाम बना रहे हैं इसके नतीजे में कोई अजाब नहीं होगा, कोई सजा नहीं होगी, किसी किस्म की अजियत नहीं होगी, तकलीफ नहीं होगी, अपने हाथों के बनाए हुए जिंदा में तुम किस तरह से गिरफ्तार, खुद अपने बनाए हुए जिंदा में है महबूस, अपने बनाए हुए जिंदा में, खुद अपने बनाए हुए जिंदा में है महबूस, मशरिक के सवाबत हो या मगरब के हो सयार। ये सवाबत और सयार ये सितारे होते हैं, बाग अपने मकाम पे जमे हुए होते हैं, हिलते नहीं, जैसे कहते हैं ना कुतुब तारा होता है, और बाग सयारे होते हैं जो इधर से उधर चलते रहते हैं। तो मगरब वालों को तो सयार कहा इसमें, मशरिक वालों को सवाबत कहा है कि यहाँ जमूद है वहाँ हरकत है। वो कहता है कि जमूद वाले मुल्क हों या हरकत वाले मुल्क हों, सब अपने बनाए हुए जिंदा में है महबूस, किसी और ने नहीं कैद किया इनको, इन्होंने अपने आप के लिए खुद कैद खाने तामीर कर रखे हैं। हर मुल्क के कैद खाना है जिसके बॉर्डर को आप क्रॉस नहीं कर सकते। सब अपने बनाए हुए जिंदा में है महबूस, मशरक के सवाबितों के मगरब के हो तैयार। कुल्लमा अरादु नहीं यखुदी मिन्हा उईदु फीहा वकीला लहुम ज़ूकू अज़ाब अन्नार अल्लज़ी कुंतुम बिह। अज़ीज़ान ईमान, जन्नत की जिंदगी इस कुर्रा अर्ज के ऊपर तो ये निजाम खुदाबंदी जो कुरान की रूह से कहता है वो ये है कि वहां इंसानों की तफरीक इन लाइनों की बिना पे, इन लकीरों की बिना पे नहीं की जाएगी। लकीरें खींचने ही नहीं दी जाएंगी। कुर्राए अर्ज होगा, बनी आदम हो, तफरीक तो वहां एक ही होगी, शरीफ इंसान बदमाश इंसान। जिसे हम बदमाश या मुजरिम कहते हैं उसकी भी कैफियत यह नहीं होगी कि उसको जलील और खार किया जाएगा, उसके उसकी उस जहनीत का इलाज किया जाएगा कि जिसकी वजह से वो जुर्म से आमादा हो जाता है या करता है, वो बीमार समझा जाता है। लेकिन इंसान होने की हैसियत से वो जो कुरान ने कहा है करमना बनी आदम, हर इंसान इंसान होने की जहत से यकसा वाजिब तकरीम है। मुजरिम की इंसानियत भी वाजिब तकरीम होती है, उसके नजदीक उसका जुर्म जो है वो सजा का मुआवजे का तालुक होता है। जैसे बीमार जब इंसान होता है तो इंसान तो वो रहता है, वो एक बीमारी होती है जिसकी वजह से उसको दर्द होता है, दुख हो रहा है, तकलीफ है, अजियत है, कमजोर होता है, लेकिन इसके बावजूद वो इंसान होता है। कुरान किसी इंसानियत से किसी इंसान से उसकी इंसानियत को नहीं छीन, ये लिबास नहीं है कि एक उतारा और दूसरा पहन लिया। इंसान बनी आदम रहता है और वाजिब तकरीम रहता है। कुर्राए अर्ज के ऊपर उस निजाम के अंदर लकीरें नहीं खींचने देगा। वहां ये चीज फिर जो ऐलान उसने उस जमाने में एक हरीन काबा के मुतल्लिक जो कहा था, जो उस निजाम का ये असल में काबे की बात नहीं थी, जो इंसान वो जो निजाम कायम हुआ था कुरानी, उस निजाम का ऐलान ये था कि जो जो शख्स भी इस निजाम के तहत आ जाएगा पनाह लेने को उसे अमन मिल जाएगा। कितनी बड़ी जमानत है इंसानियत के लिए, दुनिया भर का सताया हुआ इंसान जिसे ये कहा जाए कि तुम अगर यहां आ जाओ तो यहां तुम्हें पनाह मिल जाएगी, अमन मिल जाएगा। ये होगी पहली खसूसियत उस निजाम की जो खुदा से बताए हुए अपना उनसे कहा जाएगा कि ये है वो सजा जिसको तुम झुटलाया करते थे। ये भी तुम्हारे अपने अमाल के नतीजे नहीं है। बीमारी जो आती है तो वो बाहर से किसी के चपत मारने से नहीं आती, वो खुद ही अपनी बदपरहेजी से आती है। वाला नजी करना हूँ मिनल अजादिल अदना दून अल अजादिल अकबर डालना हूँ जर हूँ। अजीब बात यहाँ कौमों की जिंदगी के अंदर उसने कहा यह है कि ये नहीं हमारा कानून के पहली दफा किसी ने बदपरहेजी की हो तो उससे मौत वारद हो जाए। वो ये बदपरहेजियां जो करती हैं कौमें भी या अफराद भी, तो उसमें पहले थोड़ा थोड़ा कहीं दर्द होता है, नजला हो जाता है, जुकाम हो जाता है, खांसी आती है, फिर हल्की सी हरारत भी होती है। कुरान कहता है ये छोटे छोटे इसका नाम भी आजाद रखा है उसने, ये तकलीफें आती हैं इन बदपरहेजियों के नतीजे में, पहले तो ये छोटी छोटी आते हैं काहे के लिए डाल्ला हूं गर्जूं ताकि ये इस बदपरहेजी से बाज आ जाए। ये खुद डॉक्टरों की या तिब की तशखीस के मुताबिक भी उन्होंने कहा है कि ये जो दर्द है ये तो बहुत बड़ा ब्लेसिंग है, ये तो रहमत है खुदा की तरफ से। दर्द न हो तो इंसान कभी महसूस ही ना करे कि मेरे अंदर कोई चीज जो है बिगड़ गई है, ना हमें पता चले डॉक्टरों को कि हुआ क्या है इसके। ये तो बहुत बड़ी इंडिकेशन है, बहुत बड़ी वार्निंग है। इसे कुरान ने अजाबिल अदना कहा है, छोटी छोटी सी तकलीफें हम देते हैं ताकि तुम इससे मुतनब्बो हो जाओ कि वाकई कोई गलत रविश हम अख्तियार की है, गलती हो गई है, बदपरहेजी हो गई है, उसकी वजह से सेहत पे असर पड़ा है। डाल्ला हूँ यर्जे हूँ ताकि ये वहां से वापस लौट आए और सही रास्ते पे आ जाए। तो पहले की जिंदगी में भी पहले झटके से काम को तबाह नहीं कर दिया जाता, उनको ये छोटी छोटी वार्निंग दी जाती है, अब भी बाज आ जाओ, अब भी सही रवैया तैयार करो। जब वो नहीं सुनती, अपनी गलत रवैश में बढ़ती चली जाती है, तो फिर वो आखिरी जहन्नम आ जाता है, जहां से फिर निकल नहीं सकता। वमान नाजलम मिम्मन ज़ुक्किरा बिआयात रब्बिही सुम्मा आरज़ान्हा इन्ना मिनल मुजरिमीन मुंतक़िमून। कहा उन्हें तो छोड़ दीजिए कि जिन तक ये खुदा की हदायत, उसके कवानीन, उसकी तालीम, उसका पैगाम पहुंचा ही नहीं, वो लोग तो हैवानी सतह पे होते हैं। कहा ये लोग के जिन तक ये पैगाम पहुंच जाए, वार्निंग दे दी जाए, बात बता दी जाए, वाजह कर दिया जाए कि ये चीजें तुम्हारे लिए मुजर सेहत हैं, और उसके बावजूद सुम्मा आ रहा आना, फिर वो इराद बढ़ते। रीजा ने मन आप सुन रहे हैं या सोच रहे हैं कि ये किन लोगों की बात हो रही है, ये तो उम्मत मुसलमान की बात हो रही है कि जिनके सामने ये कवानीन आ गए, उनको सुना दिया, वो उसके वारिस करार दे दिए, सुम्मा आ रजान हा, फिर उन्होंने इराद बरता, ये वो कौन है? इन्ना मिनल मुजरिमीन, ये वो मुजरिम है, लफ्ज यहाँ है मुंतकिमून, दर्जमा किया जाता है कि हम उनसे इंतकाम लेते हैं। लफ्जे इस तर्जमे में, तर्जमे से खुदा के मुतल्लिक अच्छा इंप्रेशन नहीं कायम होता। इंतकाम का लफ्ज हमारे यहाँ बुरे मानों में इस्तेमाल होता है, सुदर कीना कीना तो मुंतकिम मिजाज। इंतकाम में इंसानी जज्बात होते हैं जिसके अंदर कुछ जाती बदला लेना जिसे कहते हैं ना, वो होता है। इंतकाम वो ही लेता है किसी ने किसी को कोई अज़ियत पहुंचाई हो, कोई नुकसान पहुंचाया हो, और वो उसका जाती बदला ले। तो अगर ये कहा जाए कि खुदा फिर उनसे इंतकाम लेता है, तो इसकी रूह से तो वाजह हो जाएगा ना कि खुदा को कुछ नुकसान पहुंचाया था, तो फिर उसके बाद फिर वो कहता था कि अच्छा कि साढ़े महाले भी आएगा ही ना कभी। फिर जब वो मर जाता है यहाँ, तो फिर खुदा का माज अल्लाह बस नहीं चलता, तो उसी तरह से मौजे मांगता है। फिर जहाँ से मर जाता है, फिर उसको मोहल्ले में जाता है ना, तो वो कब्र से ही शुरू कर देता है आवाज देना। और फिर अजाब मैंने जा कहा है कि मौली साहबान जिस तरह से चीटियां वाट के दस दिन, वो इंतकाम का सही जज्बा होता है, वो खुद इंतकाम ले रहे होते हैं अपने सामीन, वो साढ़े तो वो इंतकाम लेने में तो उनके ने अलमिया कर दिया है। खुदा और इंतकाम, मैंने अर्ज किया है ना कि ये पुराने करीम के इन तर्जुमों में और तो और रहा, खुदा का तस्वुर भी हमारे जुम्मे के अंदर बड़ा फलक सा किया हुआ है। डिक्टेटर का तस्वुर है, जाबिर का, मुस्तबिद का, फिर इंतकाम लेने वाला जो है, ये बुनियादी तौर पे ये लफ्ज जो है, ये मवेशी वाले, गले वाले या भेड़ों चराने वाले, रेवड़ वाले जो है, उनको तो यहाँ से इन सड़कों के ऊपर वो काम आते हैं, सहारा कहीं देखा होगा, ये भेड़े बकरियां इनका चराना बड़ा ही दुश्वार जुवार मरना होता है। एक तो इधर लाइए, दो उधर निकल जाती है। उस गडरिये की हालत से आप देखिए, रहम आता है कि वो ये बकरियां अगर दिन में 50 मील चलती हैं, तो इसको 100 मील भागना पड़ता है गठ लिए हुए। करता वो क्या है, जो उधर भागती है ना, उसको फिर इधर लाता है सड़क से सही रास्ते पे, इधर भागती है फिर लाता है सही रास्ते पे। अरबी जुबान में अजीजा ने मन देखिए इस कौम की जुबान भी, और फिर क्या लफ्ज, ये जो इस तरह से रागुम गर्दा या सरकश भेड़ बकरियों को दोबारा जो दरमियान में सड़क पे सही रास्ते पे लाता है, इसे इंतजाम कहते हैं। अब जो खुदा ने कहा कि हम मुंतकिम हैं, ये जो कुछ करते हैं जिसे तुम देखते हो कि तुम पूरी पूरी चीज जैसे तुम सजाएं कहते हो, ये सजा का सवाल नहीं, सजा का तो दस भी कुरान में नहीं है। होता ये है कि ये जो रास्ता सही जो दरमियान का होता है, उसको छोड़ के जो कुछ इधर निकल जाती है, तो उसको घेर के हम फिर इधर लाते हैं, फिर इधर निकल जाती है, तो फिर हम इधर लाते हैं, کہ درمیانے راستے میں چلیں تو وہ خطرے سے محفوظ رہ جائیں. یہ سارا کچھ جو ہے ہم اس لیے کرتے ہیں. مجرم اس سے کہا کہ جو اس صحیح راستے سے اس بکری یا بھیڑ کی طرح سے وہ راستہ چھوڑ کے اس طرف تو نکل جائے, اور انتقام ہے اس کو پھر سے گھیر کے وہاں صحیح راستے کے اوپر باقی ریوڑ کے ساتھ ملا دینے سے چلانے لگے. کہا یہ پروسیس ہمارا اس لیے ہے یہ سب کچھ. لیکن جو بکری خود ہی دوڑ کے جنگل میں چلی جائے, بھیڑیا اس کو کھا جائے, تو پھر کیا کیا جائے گا؟ اس کو درمیانے راستے میں لانے والا, انتقام کرنے والا کیا منتقم ہوں, اور اس کی فوراً قرآن تاریخی شہادت پیش کر دیتا ہے. وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَلَا تَكُن فِي مِرْيَةٍ مِّن لِّقَائِهِ وَجَعَلْنَاهُ هُدًى لِّبَنِي إِسْرَائِيلَ. یہ نئی بات نہیں جو ہم کہہ رہے ہیں. قرآن کا انداز یہ ہے, جب بھی کوئی واضح ہدایت دیتا ہے, جب بھی وہ کوئی دعویٰ کرتا ہے کہ صحیح روش کا یہ نتیجہ نکلے گا, غلط روش کا یہ انجام ہوگا, تو فوراً تاریخی شہادت پیش کرتا ہے. اور تاریخی شہادت میں وہاں جہاں قرآن کا نزول ہوا قریب قریب یہ یہودی تھے بنی اسرائیل. بڑی عبرت آموز ان کی داستان تھی. کہاں شوکت داؤدی اور سطوت سلیمانی, اور کہاں یہ وانڈرنگ جیو. ہم سے نہ پوچھئے, خود ان سے پوچھئے. وانڈرنگ جیو یعنی دنیا میں کہیں ٹھکانا ہی بیچاروں کا نہیں تھا, چھت ہی نہیں ملتی تھی, کھانا بدوش. تو قرآن ان کی مثال ہمیشہ دیتا تھا کہ دیکھو تو صحیح. یا آج و سمود کی بستیاں جو ان حجاز اور عرب کے قریب قریب تھی, کہا اس سے دیکھ کر موسیٰ کو علیہ السلام بھی ہم نے ضابطۂ ہدایت دیا تھا, بنی اسرائیل کی طرف وہ ضابطۂ ہدایت آیا تھا. کہا یہی تھا اس نے, لم یہی ہے ساری تعلیم تھی اس کی, فلا تکن فی مریت من لقائہ. وہ جو میں نے کہا کہ ترجمے میں یہ بات آتی ہے کہ خدا کی ملاقات ہوگی تمہارے ساتھ, اس سے تم شک نہ کرو. ملاقات کا سوال نہیں ہے, آمنا سامنا کرنا اس کا ہوتا ہے, قانون خداوندی کا سامنا کرنا. کہا یہی گیا تھا کہ تمہیں قانون مقاصد عمل کا سامنا کرنا پڑے گا, اس کو نظر انداز نہ کرو. یہ جسے ذکر کہتے ہیں خدا کا, اس کے معنی ہوتا ہے یہی ہوتے ہیں کہ قانون کو ہر وقت اپنے سامنے رکھو. آ جڑا ہوا تم بہ گا, نہ آپ سامنے نہ لوکم سامنے. تو کہا یہ کہ تم اس چیز کی تکلیف نہ کرو, اس میں شبہ نہ کرو. جی میری آسان کہ قانون مکافات عمل جو ہے وہ ایک زندہ حقیقت ہے, اس میں شبہ ہی نہ کرو. یہی بات بنی اسرائیل سے کہی گئی تھی. اب قرآن کا انداز یہ ہے, سب سے زیادہ شدید ترین مخالف مسلمانوں کے اور اسلام کے یہ یہودی تھے. وہاں نہ سلطنت تھی یا نہ مملکت, نہ قوت, نہ رہنے کا ٹھکانہ. سوال ہوگا کہ مخالفت پھر کس بات کی تھی؟ شروع سے ہی یہ جیو جسے کہتے ہیں نا, اقتصادیات جو تھی ہر قوم کی یہ اپنے ہاتھ میں رکھ لیتے تھے. یہ قوم شروع سے چلی آ رہی ہے. مدینے میں یہ یہودی بستے تھے, ان کی معاشی زندگی جتنی تھی وہ ساری یہودیوں کے ہاتھ میں, جہاں جہاں بھی تھے. مار پڑتی تھی, جوتیاں کاتے تھے, نکالے جاتے تھے. لیکن یہ ایک ایسی تکنیک ان کے پاس تھی, اور یہ ٹیکنیک جہاں تو ہمارے سمجھ میں نہیں آتی, کم از کم ہم یا میں تو تقسیم سے پہلے کے گاؤں کے رہنے والے تھے. ہمارے ہاں بھی یہ جیو جو ہے, یہودی جو ہے, یہ بنیے کی شکل میں ہوتا تھا. یہ ایک ہی یہ پہلی کے چتے بٹے تھے, بالکل بنیا یہودی ایک ہوتا تھا. سارا گاؤں بڑے بڑے تکڑے ذمہ دار وہاں کے جتھے بھی, برادریاں بھی, سب کچھ ایک بنیا دکاندار. لالچ قومی اعتبار سے مسلمان ان کو کہیں اپنی جشن میں نہیں لاتا تھا, ہندو قرار کہتے تھے, ذلت سے اس کو دیکھتا تھا, مقابلے میں کبھی سامنے نہیں آتا تھا. تو اتنے بڑے گاؤں میں جہاں اتنے اتنے بڑے توفے باز بستے تھے, ایک لالا ہوتا تھا اتنی سی کٹیا میں. چھت وہ دکان, اس کی دکان نام کے لیے ہوتی تھی. सारे गांव के छोटे और बड़े जो थे, छोटे तो बड़े कम और जो बड़े बड़े होते थे, वो जो इकबाल ने कहा था ना कि फरंग की रगे जहाँ पंजा एक यहूद में है, फरंग की रगे जहाँ पंजा एक यहूद में थी, तो ये गांव बेचारे थे मुसलमानों को क्या, एक दादा के हाथ में सारे गांव की जान की रगे जहाँ होती, सारी जमीने, आप लोगों को कुछ पता नहीं होगा, बैनानी जमीने जिनको कहते थे, कानून बना दिए गवर्नमेंट ने कि गैर काश्तकार जमीन का मालिक नहीं हो सकता, तो बनिया तो गैर काश्तकार थे, इन सब की जमीने उसके पास यूं तो गिरवी होती थी, जिस मालिक ही वो होता था, नाम भी नहीं होता था कहीं रेवेन्यू के रजिस्टर में उस लाला का, और गांव भर की पूरी जमीनों का मालिक बना होता, बस किसी एक ने 10 रुपए दिए, समझ लीजिए कि पुश्तों तक उसके उसके पंजा यहूद के अंदर उसकी रगे जहाँ आ जाती, ये कैफियत। तो मुखालफत इतनी थी, लेकिन कुरान की कशादा दर्शी देखिए, उसने कई मकामात में कहा है कि उस कौम के अंदर अच्छे अफराद भी होते थे, जिन्होंने उस हदायत पर जो हमने मूसा अलैहिस्सलाम को दी थी उनकी पैरवी की, وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا وَكَانُوا بِآيَاتِنَا يُوقِنُونَ، ان کی کیفیت یہ تھی کہ انہوں نے مصیبتیں جھیلی، مشقتیں اٹھائی، استقامت سے کام لیا، اس ہدایت پر چلے، تو ہم نے ان کو جعلنا منہم أئمة، ہم نے انہیں، یہ جو 10 أئمة ہے امام کی جمع، امام لیڈر کے معنوں میں استعمال ہوتا ہے، ہم نے ان کو ان کی قوم میں تو وہ تھے ہی اور قوموں کا بھی امام بنا، لیڈر بنا دیا، عزیزان ایمان وہی پھر بات دہراتا ہوں، اس قوم کی زبان کے اوپر بھی جائیے اور ذہنیت کے اوپر جائیے اور پھر یہ دیکھیے کہ ان کے نزدیک امام کا تصور کیا تھا، خصوصیت کیا تھی، یہ 10 تو صبح سے شام تک ہم سینکڑوں بار بار، اس لیے کہ امام تو ہمارے ہاں وہ امام مسجد ہی رہ گیا ہے نا، اس کو تو چھوڑ دیجیے، باہر امام کا لفظ لیڈر کے معنوں میں ہمارے ہاں سے استعمال نہیں ہوتا، کوئی بھی جو لیڈ کرتا ہے یا لیڈر میں جو بھی چیزیں ہیں ان کو ذہن میں رکھیے نا کہ اس قوم کے نزدیک لیڈر جو تھا اس کی خصوصیت یا اس کا مقام کیا تھا، اور زبان سے ہی تو ساری بات وہاں سے چلتی، امام کا لفظ بھی جو ام سے ہے، ام کے معنی ماں ہے، کہ جس کا تعلق رہا ہے کہ ساتھ ماں جاتا ہے وہ لیڈر ہو سکتا ہے، دنیا میں جہاں کہیں خطہ اس کو گنا جاتا ہے، کوئی حکومت نہیں وہاں قائم، کوئی مملکت نہیں، کوئی تہذیب نہیں، تعلیم نہیں، خاندگی تک بھی تحفیت کے مکے میں نزول قرآن کے زمانے میں 17 آدمی تھے جو لکھنا پڑھنا جانتے تھے، یہ قوم، یہ ان کا زبان میں تو ہے، وہ تصور کیا ہے لیڈر کا اس قوم کے اندر، عزیزان ایمان آج اگر یہ تصور صرف لفظ ایمان جو ہے وہ اپنے حقیقی معنوں کے اندر عام ہو جائے، دنیا جنت بن جائے، جسے آپ لیڈر کہتے ہیں امام کہتے ہیں وہ ماں کا درجہ رکھتا ہے، امام لیڈر لیڈ بھی کرتا ہے، ماں جیسے بچے کو لیڈ کرتی ہے، سارا کچھ بچے کی جو سمجھاتی ہے، سکھاتی ہے، تربیت دیتی ہے، تعلیم دیتی ہے، سیدھے راستے پہ جاتی ہے، آگ سے ہٹاتی ہے، ڈوبنے سے بچاتی ہے، مرچوں سے بچاتی ہے، یہ سارا کچھ وہ کرتی ہے، لیکن کس طرح سے کرتی ہے، وہ جلاد کی طرح نہیں کرتی، ماں کی طرح کرتی، پھر وہ پرورش کرتی ہے، تربیت دیتی ہے، بچو نماز کرتی، دعائیں دیتی، خوبصورت بچہ ہوتا ہے تو ماتھے پہ تھوڑا سا سرما لگاتی ہے کہ کسی کی نظر نہ لگ جائے، یہ ہے امام، اس نے یہ جو ادھر سے جسے ہم فالوور کہیں گے یا اب اس کے لیے کیا لفظ ماتھے جسے آپ کہیں گے، یہ امت کا لفظ بھی اس نے ماں سے لیا ہے اور اس میں سے جو امام بنتا ہے وہ بھی ماں سے نہیں، ایک ہی مادہ سے وہ یہ بناتے چلے جاتے ہیں، اور پھر قرآن کا انتخاب ہے، زبان یہ منتخب کی قرآن نے اور یہ صحیح ہے کہ اس زبان کے سوا کسی زبان میں بھی یہ حقائق نہیں ہے. اور وہ جو میں کہا کرتا ہوں عزیزان ایمان, قرآن کو سمجھنا ہے تو پہلے قرآن کے ان الفاظ کے, جن کو مفردات کہتے ہیں نا, یہ ان کے معنی عربی زبان کے مادے کے اعتبار سے پہلے دیکھیے, سارا قرآن سمجھ میں آ جاتا ہے. سوچیے تو صحیح کہ اگر امام کے معنی ان کی زبان کے اعتبار سے دے دیے جائے اور اس وہاں جہاں قرآن نے اس کو استعمال کیا ہے وہاں دیکھا جائے تو لیڈر کی کتنی خصوصیات ابھر کے سامنے آ جاتی ہیں. لیڈر کی خصوصیات نہیں, پورے اس نظام کی خصوصیات جس میں اس قسم کا لیڈر ہوگا. ماں جیسا لیڈر مل جائے, کہا وہ کس طرح سے لیڈر بن گئے. قانون بے آیات نہ یوں قانون, پہلی چیز تو یہ ہے, پہلی شرط اپنی اس کی یہ ہے کہ یقین محکم ہو اس کو ہمارے ان قوانین کی اہمیت, پہلی شرط یہ ہے, اسے خود پہلے یقین محکم ہو. یہی نہ ہو کہ وہ کہیں کسی کتاب میں لکھا ہے تو وہ اس کو آبجیکٹلی میکینیکلی اس کو وہ نافذ کر رہا ہے, انٹروڈیوس کر رہا ہے, یہ کچھ نہیں. پہلے تو ان کی محکمیت پر خود یقین محکم ہو, پھر اس یقین محکم کے بعد یعنی بچے کی پرورش, اس کی نشوونما سے متعلق جو قوانین قواعد جس ہیں ان کی محکمیت پر یقین کامل ہو, پھر وہ ماں بنے, ماں بن کے پھر وہ ان بچوں کی پرورش تربیت تعلیم نشوونما کرے, ان کو سیدھے راستے پہ چلائے, خطرات سے بچائے ان کو. اور جب وہ بچے نشوونما پا کے اپنے فیصلے خود کرنے کے قابل ہوں تو پھر ان کے ہاتھ میں بس دعائی کرے, راستے میں سٹینڈ نہ کرے. کہا یہ پھر یہ لوگ, ہم نے ان کو یہ کچھ بنایا تھا, انہوں نے لیڈ کیا اپنی قوم کو, ماں بنے ان کے, لیکن وہ قوم جو ہے وہی سرکش ہو جائے. کہتے ہیں کہ ماتے کماتے نہیں, ان کے پوتے جہنم کے اندر یہ جل میں ہیں یہ قوم کی, وہ اس لیے کہ انہوں نے باہمی اختلاف کیا. ایک لفظ میں ساری بات, اختلاف کیا تھا انہوں نے باہمی. آپ کے یہاں پتا ہے کہ کس طرح سے پھر دھوکے دیے جاتے ہیں, مقدس فریب. قرآن کریم نے بار بار کہا ہے کہ اختلاف خدا کا عذاب ہے, روح سیاہی کا موجب ہے. رسول اللہ سے فرمایا کہ جو لوگ اختلاف کریں اس میں سے تیرا ان سے کوئی واسطہ نہیں, وہ جہنم کے لوگ. اب جب یہاں کہا گیا ان لوگوں سے کہ صاحب یہ مولوی صاحبان کے مختلف فرقے آپ اس میں سر پھٹا ہوا, ان کا تو معلوم تھا کہ صاحب یہ اتنا اختلاف ہو تو عذاب بتایا ہوا ہے, اسلام میں اختلاف گنجائش ہی نہیں ہو سکتی, خدا کا عذاب ہے. کہا نہیں, وہ جو کہا ہے نا خدا نے وہ یہودیوں کے متعلق کہا ہے, مسلمانوں کے متعلق تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اتنا اختلاف ہو امتی رحمت, میری امت کا اختلاف جو ہے وہ رحمت ہے, وہ ان کا اختلاف ہے جو عذاب ہے. جی میری امت کا اختلاف رحمت, اور اسے منسوخ کیا جاتا ہے حضور نبی اکرم صلی اللہ علیہ وسلم کی طرف. قرآن کریم کی روح سے بنفس شریف فرقہ بندی شرک. ولا تکونوا من المشرکین من الذین فرقوا دینہم, دیکھنا کہیں مومن ہونے کے بعد مشرک نہ ہو جانا. پوچھا گیا کہ صاحب مومن ہونے کے بعد مشرک, لگے اس لیے کہ کہیں فرقوں میں نہ بیٹھ جانا. مقامی شیان کی پوری ایک پارٹی بن گئی, پلو اس میں بنا لے جائیں کھڑے ہوں, پھر کیفیت ہر فرقے کی یہ ہوتی ہے, وہ کہتا ہے کہ میں تو جنتی ہوں باقی سارے جنمی ہیں. اور اس نے کہا یہ سب شرک, 20 برس تک یہاں ہم نے کہتا رہا کہ یہ قرآن کی اس آیت کے متعلق پوچھو ان لوگوں سے جو مختلف فرقوں میں بیٹھے ہوئے ہیں کہ کیا جواب دیتے ہیں, کوئی جواب نہیں تھا. پھر ایک قناص نے درمیان میں کان میں پھونکا, اس نے کہا کہ نہیں صاحب یہ فرقے ہیں ہی نہیں, یہ تو مکاتب فکر ہیں. چل بھائی یہ تو دیوداس نہیں, یہ تو عبدالرحمان مکاتب فکر. مکاتب فکر کہنے کہ یہ کوئی اختلاف ہے, یہ تو فرقہ بندی ہو, یہ کون سی بات ہے. ایک مسجد کے اندر آ کے جو آمین اونچے کہنے والا اس مسجد میں جا کے نماز پڑھ لے, قتل تک مدد آ جاتی. مسجدوں میں تالے پڑ جاتے ہیں, پولیس آ جاتی ہے, مقدمے دائر ہوتے ہیں, یہ سارا کچھ ہو رہا ہے. تو کہتے ہیں یہ تفرقہ تو ہے ہی نہیں, یہ تو فکری اختلاف کا ہے. فکری اختلاف कह रहा था कुरान ने कहा है कि ये इनकी हालत इसलिए कही कि हुई कानू सीधे इख्तलाफ की वजह से, तो कहा कि इख्तलाफ इनका जो है अब इनके आपस में मिटाए तो लिख नहीं सकते, क्योंकि वो जो इख्तलाफ मिटाने वाली थी खुदा की किताब वो तो इन्होंने पत्र पुष डाल दी, वो ही मिटा सकती कि अपने अपने इतकादात और मसालत को अलग करके कहें कि कुरान है हमारे दरमियान सनद खुदा की किताब जो ये कहेगी हम सबको मंजूर है, फिर तो इस तरह से कच्चा और इस पे मजहब परस्त तबका जो है खुदा की किताब से कभी नहीं आया था। क्या होगा अल कयामत उसमें ये इख्तलाफ लिखेंगे। अब इन्होंने कहा कि वो ठीक है जी बात, कुरान ने खुद कह दिया है कि जहाँ तो इख्तलाफ लिख ही नहीं सकते तो ये ठीक है, यहाँ सुन्नी शिया वहाबी अहले हदीस और देवबंदी और बरेलवी तो कुरान ने कहा यहाँ नहीं कयामत में जाके मिटेंगे, क्योंकि वहां जो मिट जाएंगे ये इख्तलाफ को फायदा इसका क्या होगा। यहाँ फिर वही चीज जो मैंने ये कयामत और आखिरत सारी चीजें जितनी भी हैं वहां उठा रखी कि यहाँ की जिंदगी के ऊपर इनका इतलाक ही नहीं होता तो सवाल ही नहीं, वहां वो कयामत की बात है ये जग मीठा अगला अगला दिन दिखा किसी भी जाएगा, तो नतीजा उसका ये है कि कोई असर ही नहीं होता इन चीजों का हम पे कि जिंदगी से तो इनका ताल्लुक ही कुछ नहीं, वो इसका ताल्लुक यहाँ की जिंदगी से शुरू करता है। फिर वही अरबी जुबान का फायदा आ गया, ये कयामत जिसे आप कहते हैं कयाम तो आप समझते हैं खड़े हो जाना, ये इसके आगे जो एक तेल लगी है जिसको वो गोल से अरबी जुबान में ये भी याद रखिएगा एक लंबी तेल होती है एक गोल होती है, इस लफ्ज के आगे इस किस्म के लफ्ज के आगे ये लग जाए उसके माने होते हैं या लक्ष्य किसी चीज का हो जाए, पाव दंग आने के बाद फिर एक इनकलाब आता है या लक्ष्य एक इनकलाब आता है या वक्त इनके खिलाफ भी इसको जो खड़े हो जाते हैं वो वक्त होता है जिसमें फिर इनके साथ टकराव होता है सारे इख्तलाफ सीधे हो जाते हैं। यहाँ ये जितने सदर अजबल में मजूर कुरान के बाद ये जो उम्मत मुस्लिमा बनी इनके जितने टकराव हुए हैं बाकी कौमों के साथ ये था कयामत उन कौमों के लिए, एक कौम जो उनके नजदीक सबसे ज्यादा कमजोर कौम थी जिनको वो किसी ख्याल ध्यान में भी नहीं लाया करते थे अरबों के साथ, मैंने अर्ज किया ना कि ये ईरानी अरबों के साथ जंग नहीं करते थे, कहते थे बायस नंग है हमारे लिए इस कौम के साथ लड़ाई करने के लिए, दोषी तो एक तरफ रही, ये कौम जिनकी कैफियत ये थी ये जो खड़ी हुई है तो ये कोई बतदरीज नहीं ऐसा हुआ के महसूस हो गया अब यू हो गया, या ये कौम ये यकलख खड़ी हुई है, हैरत थी ईरानियों को भी ईसाइयों को रोमन को भी कुस्तुनिया वालों को भी कि ये कौम किस तरह से खड़ी हो गई, ये इनका जो इस तरह खड़ा होना था इसने कयामत बर्बाद कर दी ईरान में और ईसाइयों के रोमन एम्पायर के अंदर, ये है वो कयामत। और अगली आयत ने तो बात वाजिया कर दी कि ये कयामत कयामत वाली जो अगली दुनिया पे ये कहती है ये वो कयामत नहीं है। अवलम जहदे लहुम कहा कि क्या इससे भी ये बात इनकी समझ में नहीं आती जो हम कह रहे हैं कि कम अहलकना मिन कबले हिम मिन अलकरून यमसूना फी मसाकिनहिम, क्या इससे भी ये बात इनकी समझ में नहीं आती कि कयामत क्या होती है, जिन बस्तियों में चलते फिरते हैं उनके खंडरात इनको नहीं बता रहे कि कयामत क्या होती है, क्या बात है कुरान यम सुना की मसा के नहीं तो रीजा ने मान ये वो मरने के बाद वाली कयामत तो नहीं है, कुरान तो शहादत पेश कर रहा है अवलम जहदे लहुम, क्या इससे भी इनकी बात समझ में नहीं आती तो जिन कौमों की बस्तियों के खंडरात में ये चलते फिरते हैं इनकी बात समझ में नहीं आती कि उनसे कयामत क्या गुजर गई, इन्ना फी ज़ालिका लायकीन, जो हम कह रहे हैं इसमें बात समझने के लिए बहुत बड़ी निशानी है, इनके खंडरात निशानी है कयामत की, उस कयामत की जिसमें फिर इख्तलाफ मिटा करते हैं, लेकिन कहा ये अफला या सुनाऊन, बात तो ये है कि दिल के कानों से कोई सुने तो फिर बात समझ में आती वरना ये बात समझ में नहीं आती। تو عزیزان ایمان، اختلاف کسی قوم کا جو ہے باہمی اختلاف، تفرقہ تو فرقہ بندی تو سخت ترین قسم کا اختلاف ہوتا ہے. اس کے پہلے بھی جو اختلاف ہے کسی قوم کے اندر کہیں کا نہیں چھوڑتا، جہنم کی زندگی ہوتی ہے. جس کا جی چاہے ان کے اوپر قیامت برپا کر دے، اس کے کھڑا ہو جائے ان کے خلاف، وہی تباہ کر دے. یہ ساری علاقوں کے انگریز کی اور ان کی داستانیں آپ کے سامنے اس طرح سے اٹھ کے کھڑے ہوئے تھے ان کے خلاف. پوچھو یہ تاریخ کا وقت ہے تو میں آپ کو بتاؤں ایک ایک تباہی جو ہمارے یہاں ہوئی. یہ یوں ہی نہیں تھے کہ یہ لوگ اچھی بھری سلطنت اور محکم مملکت کے اوپر چڑھائی کر دیتے. بغداد کا یہ سلطنت عباسیہ جو اس دور میں جس جب یہ علاقوں وغیرہ آئے ہیں اس زمانے میں ان کے اندر جو مذہبی فرقہ بندی اور اختلافات تھی اس کی تاریخ کر کے دیکھیے حالت ان کی کیا ہو چکی ہوئی. بیسوں فرقے، ٹکراؤ، اختلاف، اختراف، یہ سب کچھ اندر ہو گیا ہوا. جب یہ کچھ ہوا تھا تو جہاں بازو سمیٹتے ہیں نہیں سے یاد ہوتا، یہ کیفیت خود ان کے اندر بیٹھا ہوا. ان کا وزیر اعظم وہاں علاقوں کے وزیر اعظم توسی کے ساتھ اندر ساتھ باز ان کی تھی، اس نے اسے دعوت دی تھی اسپین کے اندر جو ان کے ساتھ ہوئے. اس قدر فرقہ بندی، اس قدر اختلافات ان کے یہاں مغلیہ سلطنت آپ کے یہاں جو تباہ ہوئی آخر میں، جہاں بھی آپ کے یہاں کی سلطنت تباہ ہوئی ہے یہ پہلی جنگ عظیم کے بعد یہی مسلمانوں کی مملکت ہے ترکی کے خلاف جنہوں نے بھارا. کس قدر تفرقہ آ سکتے ہیں، کس قدر اختلاف تھے ان کے اندر. کہا یہ بات ان کی سمجھ میں نہیں آئی کہ یہ عربوں جیسی قوم یہ کس طرح اٹھ کھڑی ہوئی ہمارے خلاف اور انہوں نے کیسے قیامت برپا کر دی. تو جید یادداشت کے لیے پھر دہراؤں گا پھر اس واقعہ کو جو رمضان میں حضرت عمر رضی اللہ تعالیٰ عنہ سے کہا تھا، اگر نہ سنا ہو تو آج سنیے، سنا ہو تو پھر اس کو پختہ کر لیجیے. بات بڑی پتے کی ہو جائے. ایران جیسی مملکت عزیزان ایمان ہزاروں سالوں سے ان کی تہذیب کا گھنٹہ بج رہا تھا، آج ہی دنیا کا مالک ہوتا ہے. عربوں کے ساتھ میں نے کہا جنگ کرنا باعث ننگ سمجھتے تھے، اور اس کے بعد جب یہ اٹھی ہے یہی قوم اس نے قیامت برباد کی ہے. یعنی اس کے بعد اور چیزوں کو چھوڑیے کہ سارا کچھ پتا کیسے کیا. یہ ان کا شہنشاہ جو تھا یہ زرد اس زمانے میں وہ مارے مارے پھرتا تھا جان بچانے کے لیے. بلاخر ایک رات ایک پنچکی میں جا کے اس نے پناہ دی اور پنچکی والے سے معلوم ہوا کہ یہ یہی ہے کہ جس نے پتا نہیں اس کے دادا پر دادا یا کسی چچا کو کچھ قید کیا ہوگا یا کچھ کیا، اس نے پنچکی میں اس کو قتل کر دیا. شہنشاہ ہے ایران. تو وہاں کا وہ گورنر رمضان جب گرفتار ہو کے آیا ہے حضرت عمر رضی اللہ تعالیٰ عنہ کے سامنے تو حضرت عمر نے یہ کہا کہ رمضان، یعنی وہ تو اگلی بات ہے نا کہ وہ قتل کا فتویٰ بھی تھا، کہ رمضان ایک بات بتاؤ آخری وقت میں کہ تم وہ ایرانی تھے کہ ہم عربوں کے ساتھ جنگ کرنا بھی تم باعث ذلت اپنے لیے سمجھتے. یہ آج کیا ہے کہ تمہیں ہتھکڑیاں لگی ہوئی ہیں، ملک تمہارا ان عربوں نے فتح کر لیا ہے، پا بجاؤ نا یہاں انہیں عربوں کے سامنے تم کھڑے ہو. یہ کیا چینج کیا آیا ہے؟ یہ عرب بھی کوئی اگلی نسل نہیں وہی نسل ہے، تم ایرانی بھی کوئی اگلی نسل نہیں آ گئے وہی نسل ہے جن کے ساتھ یہ ہوتا تھا، کل کی بات ہے ابھی. تو یہ فرق کیسے آ گیا؟ عزیزان ایمان وہ لوگ تھے کہ جو ان چیزوں کو پہچانتے تھے. اس نے کہا تھا کہ عمر بات تو بڑی صاف سادہ سی اور سیدھی سی ہے، اس میں زیادہ کوئی فلسفیانہ نسخہ دانیاں نہیں. اس سے پہلے ایرانیوں اور عربوں کی جو لڑائی ہوتی تھی تو ایک طرف ہم ایرانی ہوتے تھے دوسری طرف تم عرب ہوتے تھے. ہم یقیناً عربوں سے بارہ بس پتا ہوتی. اب جو ہم آتے ہیں میدان میں تو ایک طرف ایرانی تنہا ہوتا ہے، دوسری طرف عرب اور اس کے ساتھ ان کا خدا ہوتا ہے. ان دو کا مقابلہ ہم کیا دنیا میں کوئی کام نہیں کر سکتی. تو وہ یہ کہتے تھے ان سے کہ تم یہ کہہ رہے ہو کہ یہ مٹھی بھر جماعت یہ کیا کر لے گی، ان کے پاس ہے کیا؟ قرآن کا انداز صاحب بات جو نہیں سمجھ میں آئے گی. اولم یرا انا نسوق الماء الى الارض الجرز فنخرج جو بہی ذرا تحتلو منہو انعاموہم وانفسہم. کہا کہ یوں سمجھو, دیکھتے ہو کہ یہ بنجر زمینیں تمہاری پڑی ہوئی, روئیزگی کا نشان تک نہیں, گھاس کی پتی تک نہیں, پھر کیا ہوتا ہے؟ ہم پانی بھرے ہوئے بادل کہیں سے لاتے ہیں, اس زمین پہ اس کو برسا دیتے ہیں اور اس زمین سے بہلاتی ہوئی کھیتیاں ابھرتی ہیں. تم بھی کھاتے ہو, تمہارے مواشی بھی کھاتے ہیں. دیکھتے ہو نا یہ کیسے ہوتا ہے, ہمارے پانی ابر جوہر بار کے ایک چھینکے سے یہ تبدیلی ہوتی ہے نا. ان کو آسمان کی بارش نہیں مل گئی ہے اس قوم کو, اس بنجر زمین سے تم دیکھو کس قسم کی کھیتیاں ابھرتی ہیں. کیا سمجھانے کا طریقہ ہے؟ ناممکنات میں تو تم سمجھتے تھے کہ بنجر زمین میں بھی کچھ ہو سکے گا, کلری زمین جڑی ہے, ٹھیک ہے ناممکن, لیکن اس کا ممکن بنانا کچھ مشکل نہیں تھا ہمارے لیے. حضرت بہت دار آتا ہے, بارش برسا دیتا ہے, روئی زمین اتنا کچھ سونا اگلنے لگ جاتی ہے. کہا یہ ہوتا ہے جب زندہ قوم وہ ہوتی ہے, وہی جو ہاتھوں سے تیرے دامن اخلاق نہ چھوٹے, اپنا رشتہ اور تعلق بادلوں کے ساتھ قائم رکھو. قرآن کہتا ہے پھر تمہاری زمین علیہ اللہ کی کھیتیاں دیں گی. کہا یہ ہے وہ چیز, لیکن اگلے آگے بھاگ کے ہی ایسا لا یوب سے رون, یہ تو اگر بصارت نہیں بصیرت سے کام دیں گے تو جب بات یہ سمجھ میں آئے گی. بھائی یقون متا حاضل ست ہو کہتے تو کئی دنوں سے چلے آ رہے ہو تم کہ یہ ہوگا اور وہ ہوگا. یوم الفتح, فتح ہمارے ہاں تو یہ لفظ جو ہے وکٹری کے معنی, یعنی فتح ہی کے معنی میں استعمال ہوتا ہے, اس کا تو مقابل لفظ ہی دوسرا نہیں ہے. اس کو فتح ہو گئی, ان کو شکست ہو گئی, شکست کے مقابلے میں لفظ استعمال. لیکن یہ قوم فتح کے معنی کسی کے اوپر, کسی دوسری قوم کے اوپر غالب آ جانا یا ان کی مملکت کو اپنے زیر نبو کر لینا, یہی نہیں تھی اس کے لیے. فتح کے معنی ہوتا ہے دروازوں کا کھل جانا. یہ قوم استعمال کرتی تھی اس لفظ کو کہ جو راستے میں رکاوٹیں ہوں, جو آگے نہ بڑھنے دیں, ان راستوں کی رکاوٹوں کا ہٹتے چلے جانا جو ہے اس کو فتح کہتے تھے. یہ کسی قوم کو ملک کو فتح کرنا نہیں ہے, ان کو مغلوب بنانا نہیں ہے. زندگی کی شاہراہ کے اوپر جو کاروان انسانیت چلا جا رہا ہے, اس کے راستے میں جتنے بند دروازے ہیں, جتنی رکاوٹیں ہیں, ان کا کھولتے چلے جانا یہ فتح ہوتی ہے. اذا جاء نصر اللہ والفتح, وہ ہے جی کہ جب خدا کی نصرت آئے اور فتح کے معنی میں دروازے جب سامنے کے کھلے. ورایت الناس یدخلون فی دین اللہ افواجا, تو تم دیکھو پھر کہ وہی جو انسانیت رکی ہوئی تھی, جس کا کارواں ہجوم پیچھے رکا ہوا تھا, کس طرح سے وہ فوج در فوج چلا آ رہا ہے نظام خداوندی کی طرف. یہ ہے فتح. جو آپ ہی قید خانے میں ہوں, وہ دوسروں کا دروازہ کیا کھول دیں. وہ یقون ہونا متا ہے غلط ہو, تم سوال یقین, وہ کہتے ہیں اگر تم اپنے دعوی میں سچے ہو تو بتاؤ کب ہوگا یہ. کہا تم تو یہ اس طرح سے پوچھ رہے ہو اور اس کے لیے اس قدر انتظار کر رہے ہو دل کی آرزوؤں کے ساتھ, جوش و شوق کے ساتھ, کہ گویا وہ عید کا چاند ہے جو تمہارے لیے نکلے گا. پوچھتے ہو کہ انتیاں دا ہوئے گا کہ تیاں دا ہوئے گا. لگے تمہیں پتا دیا کہ کل یوم الفتح لا ينفع الذین کفروا ایمانہم ولا ہم ینظرون. وہ جا وقت آئے گا, یاد رکھو, اس وقت تو اگر تم یہ کہو گے نا کہ ہم ایمان بھی لائے ہیں تو یہ بھی کوئی چیز فائدہ نہیں دے گی, اور پھر کوئی محنت بھی نہیں ملے گی. جو ہم بتا دو ہے اس سے پہلے گزرنا ہے تو سمر جاؤ تم بخت ہو. کیوں اس کا انتظار کر, کیوں اس کے لیے شدت سے تقاضا کر رہے ہو کہ یوم الفتح کیوں نہیں آ رہا؟ یوم الفتح تو یہ ہوتا ہے, سمجھتے نہیں؟ اس وقت سے مہلت نہیں ملا کرتی, ابھی وقت ہے, اس وقت کا تقاضا نہ کرو. فائنل سیٹلمنٹ ہو جاتا ہے اس وقت, پھر اس سے پہلے پہلے بعد آ جائے. آپ یہ کرنے کے بعد سورہ سجدہ کی آخری آیت آئی اور آخری آیت آئی رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے, جس پروگرام میں یہ آخری مرحلہ آتا ہے. حضور سے کہا جا رہا ہے کہ بہت کچھ سمجھا دیا تم نے, तुम्हारा ही काम था ये, कितनी ईजाएं बर्दाश्त करके इनकी तरफ से 13 साल मक्के की जिंदगी, हर किस्म के सूखते से तकलीफें उठाता चला जा रहा है ये, किस कदर जोजो गुदार है कल्ब का, नदी का। कुरान ये कहता है कि हमें डर है तू इनके सामने अपनी जान भुला देगा, एक दबाही से क्यों नहीं बचते। कहा सब कुछ कर दिया तुमने, लेकिन इसके बाद अब जो प्रोग्राम जो है उसकी दूसरी कड़ी शुरू हो जाएगी, अब इन लोगों को छोड़ दो। फआरिज अनहुम, एक वक्त ऐसा आ जाता है और वो वक्त तो बड़ा ही मायूस सुन होता है जब डॉक्टर किसी मरीज के सराहने से ये कह के उठ जाए कि अब इसकी कोई उम्मीद नहीं है। रसूल का उस कौम से हिजरत कर जाना उस कौम के लिए तबाही की आखिरी इलामत है। इराज बरस, फिर उसके बाद इराज बरस के बाद क्या था, वंतजिर इन्नहुम मुंतजरीन, फिर इसके बाद ये इन्हें कहो कि तुम अपना प्रोग्राम जारी रखो, मैं मुदाहम नहीं होता तुम्हारे प्रोग्राम, मैं अपना प्रोग्राम जारी रखू एमल वाला मकान देखू इन्नी आमिल हूँ। प्रोग्राम का नतीजा फैसला कर दे कि कौन सच्चा था कौन झूठा था। अब मैं तुम्हारे साथ वक्त जाया करने की बजाय पूरा वक्त अपने प्रोग्राम की तकमील के लिए खर्च करूंगा, और तुम्हें इजाजत है कि तुम जो भी न्याय करना है करो। क्या बात है साहब, कितनी फेयर प्ले है, स्पोर्ट्स मैन लाइक स्पिरिट जिसे कहते हैं आप। मेरे काम में तुम दखल ना दो, तुम्हारे काम में मैं दखल नहीं देता। कितना यकीन मौकम है अपने मिशन की सच्चाई के ऊपर और उसके नतीजा तेजी के ऊपर, तो अब कोई बात ही नहीं, तोहफा दाना में मुझे तुम मांगते हो यौम फतह कब आएगा, यौम फतह तो यूं आ जाएगा, मुझे मेरा काम करने दो, तुम अपना काम करो और उसके बाद देखो कितनी जल्दी आता है वो यौम फतह देगा। मैं तो इतना अरसा इसलिए मैंने ये वक्त तुम्हारे अंदर गुजारा कि तुम बच दो किसी तरह से, तुम मरने भी आए हुए तो ठीक है ये करके देख लीजिए। और सूरह सजदा की आखिरी आयत जिमान मान खत्म हुई, ये 21वां पारा है, पारा तो वही चल रहा है। अब सूरह अहजाब आती है आगे 33वीं सूरत, थोड़ा सा वक्त बाकी है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, ये सूरह अल अहजाब है, अहजाब के माने हिजब के माने होता है ग्रो पार्टी डिस्कस। एक वक्त ऐसा आ गया था कि पहले तो ये मक्के वाले कुरैश अकेले ही आकर मदीने पे हमला करके इस मुसलमानों पर हमला करते थे और इनके साथ लड़ाइयां होती थी इनकी, बस जंगे बदर जंगे उहद वगैरह। फिर इनकी कैफियत ये होगी कि ये अकेले, उन्होंने देखा कि हम इनसे गालिब नहीं आ सकते, हर बार से कष्ट खाते, तो इन्होंने बहुत से एलाइट अपने साथ इकट्ठे कर लिए। एलाइट फोर्सेज जिन्हें कहते हैं उनको आजाद कहते हैं, मुख्तलिफ जमातें इकट्ठी होके, मुख्तलिफ फौजें इकट्ठी होके, तो वो उन्होंने हमला किया था मक्के पे। और इस जंग में फिर इन्होंने पहली दफा, बल्कि अरब में पहली दफा वो जो डिफेंस थी खंडक खोदी थी अपने गिर्द मदीने की, इसे जंगे खंडक भी कहते हैं, जंगे आजाद भी कहते हैं। बड़ी आलमक जंग थी, इसलिए आता है कुरान करीम में उस जंग का जो नक्शा नजर आता है, पूरी फोर्सेज जो थी मुखालिफिन की वो हमलावर हो गई थी जुलूस करके मदीने के ऊपर। एक तो इस सूरत में ये बात आएगी, लेकिन अहम चीजें इसके अंदर आती हैं। खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अपनी और आयली जिंदगी जो है उसके मुतल्लिक बहुत से इसमें हदायात आती हैं, घर की जिंदगी के मुतल्लिक बहुत सी चीजें भी आती हैं। गोया इस एतबार से भी ये अहम हुआ कि वो मदनी और सियासी जिंदगी के मुतल्लिक जो कवानीन से उनसे इधर हटकर घरों की जिंदगी के मुतल्लिक भी कवानीन कुरान, इस सूरत के मुतल्लिक एक चीज थोड़ा सा वक्त है मैं ये अर्ज कर लूं। कुरान मजीद के मुतल्लिक के खिलाफ जो साजिशें हुई हैं खुले बंदों कुरान का इनकार करने वालों की तरफ से नहीं, वो कुछ साजिश नहीं कहलाती, मुखालफत कहलाती, खुले बंदों आते हैं, कुरान उसकी परवाह नहीं करते। یہ ہوتے ہیں حقیقت میں سازش، جو مسلمان کا نکاب اوڑھ کے مذہب کے راستے میں سازش کرتے ہیں. سب سے زیادہ مہیب اور خطرناک سازش یہ ہوتی ہے کہ لوگ اس کے فریم میں آ جاتے ہیں. مدینے میں تو وہ سازش آئے گی آگے کہ کسی اور طرح سے تفرقہ نہیں پڑا اس قوم میں. انہوں نے ایک مسجد بنا دی. مسجد کتنا پارے خیر کہ جو بھی یہاں مسجد بنائے جنت میں اس کے لیے موتیوں کا گھر بن جاتا ہے. مدینے میں مسجد اور یہ کہتے کہ صاحب وہ اس مسجد میں اتنی گنجائش نہیں، اس محلے میں ایک مسجد اور ہونی چاہیے. جی مسجد کی تعمیر، اور آپ کو معلوم ہے کہ اس سے متعلق پھر کیا حکم آئے. خدا کو اس کے متعلق بیان کرنا پڑا، رسول اللہ سے کہنا پڑا، کہا کہ یہ جو مسجد ہے یہ مسجد نہیں ہے، یہ مسلمانوں میں تفرقہ پیدا کرنے کے لیے ایک سازش، یہ پناہ گاہ ہے خدا اور رسول کے خلاف مخالفین اور اس کے دشمنوں کی پناہ گاہ مسجد. یہ کفر ہے، مسجد کی تعمیر کفر ہے. کیوں؟ اس سے مسلمانوں میں تفرقہ پیدا ہو جائے گا. مسجدیں الگ الگ ہیں آج، کسی باہر تختی لگی ہوئی ہوتی ہے مسجد، ہنفیوں کی مسجد ہے، حدیث کا اندر آنا مانا ہے. مسجد تفرقے کی علامت مسجد ہے یہاں، اور یہ پہلی مسجد جو بنی ہے مدینے کے اندر، اس کے متعلق خدا نے رسول اللہ سے کہا کہ یہ مسجد نہیں، پناہ گاہ ہے خدا اور رسول کے مخالفین کی، اس لیے کہ اس سے مسلمانوں میں تفرقہ پیدا ہوگا. اس سے کبھی جا کے کھڑے نہ ہونا. اس مسجد کو نہ صرف ڈھا دیا گیا، جلا دیا گیا. اس سے تفرقہ پیدا ہوتا ہے. اسے کہتے ہیں سازش. ہر ایک ایک محلے میں تین تین چار چار مسجد ہیں، ہر پانچویں مسجد تو اور بنتی ہے، پھر بھی وہ بھی جنت کا گھر دیتی ہے. یہ ہر مسجد جنت کا گھر دیتی ہے، وہ جو مسجد بنی تھی اس کو جلا دیا گیا. یہ ہے وہ سازش. تو پہلی سازش جو ہوئی تھی وہ قرآن کریم کے خلاف، کہ اس کتاب کے متعلق، خدا کی آخری کتاب، پھر کوئی رسول نبی نہیں آنا جس نے آ کے اس کے اندر کوئی چیزیں جو پیدا کی گئی ہوں کسی قسم کی سازش کے ماتحت، کوئی تبدیلیاں، کوئی اعتقادی چیز، وہ دور کرے. نبی نے نہیں آنا، اس سے فائدہ اٹھانا چاہیے. قرآن کی حفاظت کا ذمہ خدا نے لیا. انا لہو لحافظ، ہم معافی اس کے ہیں. اب دیکھیے کس کس قسم کے عقائد اس کے اندر کا. یہی جو سورہ آزاد ہے نا، ایک حدیث میں ہے، ایک صحابی تھے حضرت اجاز، انہوں نے ایک دوسرے صحابی تھے حضرت خدی بن کار، تو انہوں نے ان سے پوچھا کہ سورہ آزاد میں آیتیں کتنی ہیں. سورہ آزاد جو اس وقت قرآن کریم میں ہے نا، اس میں 73 آیتیں ہیں. انہوں نے کہا کہ وہ 73 آیتیں ہیں. میں نے دیکھا تھا کہ سورہ عذاب میں تو سورہ بقرہ جتنی آیتیں تھیں، سورہ بقرہ میں 286 آیتیں ہیں. کہا اس میں تو 73 ہے. اللہ کے زمانے میں ہم نے دیکھا اس میں تو 286 کے قریب آئے تھے. یعنی اسی زمانے میں، یعنی 213 باقی رہی ہے. یعنی ایک ہی سورت میں سے 213 آ گئی ہوں. میں روایت دونوں صحابیوں کے متعلق بات ہو رہی ہے، وہ کہتے ہیں کہ اس میں سے 286 قریب آتے تھے. میں اتنا عرض کروں یہ چیز کتنی خطرناک ہوتی. سارا قرآن کریم 30 پارے پوری تعلیم دینے کے بعد آخر میں جو اس نے مسلمانوں کو متوجہ کیا ہے تو کس بات سے کیا ہے؟ قل اعوذ برب الناس ملک الناس الہ الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس. بچنا اس چیز سے، یہ جو وسوسہ اندازی کرتے ہیں لوگوں کے دلوں میں، کان میں ٹوٹتے ہیں کچھ اور وسوسہ پیدا کر دیتے ہیں کہ لوگوں کے اندر، یوسوس فی صدور الناس من الجنۃ. خناس کہا ان کو، دبے پاؤں آ کر کان میں کچھ کہہ کے دبے پاؤں پیچھے چلے جانے والا، اسے تو خناس کہتے ہیں. کہا یاد آخری قرآن اس میں ختم ہو جاتا ہے عزیزان من، تو گویا سب سے بڑا خطرہ کسی قوم کے لیے یہ ہے کہ سازش کرنے والے بھسموں کا اندازی کریں، وسپرنگ کیمپین. تمہیں پتا ہے ان کے متعلق جو کچھ ہے، بڑے نمازی پرہیزگار، بڑے جو بڑا دیانتدار، بڑا کہتے ہیں ٹھیک ہے وہ ہے ایسے، لیکن پوچھو نہیں تھا اندر کے بات پہنچ گئے. لیکن بہرحال ہمیں کیا اس بات سے، ہم نے اس کی قبر میں تو جانا ہے کہ کہا چل دیا. قرآن کے خلاف سازش اس کی حفاظت کا ذمہ تو خدا نے لیا تھا، ایک حرف اس میں تبدیل نہیں کر سکتا تھا نہ کر سکا، لیکن جو اس نے آپ سوچئے کہ ایک صحابہ کی طرف سے جب بھی آپ کے یہاں روایت آئے تو انہوں نے کہا تھا کہ ہم نے تو رسول اللہ کے زمانے میں اس میں 286 آیتیں دیکھی اور اس میں 73 ہی آئے تھے. آ گئی نا ایک بات کے اندر، اب چلیے آگے بات کیا ہوا جی، کیا ہوا میاں رب دیا تو میں سے جانے تو گالے چھٹ بھی تو بس ٹھیک ہے 73 ہے جی. یہ جو آپ کے ہاں اب شریعت کے قانون نافذ کیے ہیں اس میں زنا کی سزا قرآن میں تو لکھی ہوئی ہے وہی 100 سورے، اور یہ جو قانون نافذ ہوا ہے آپ کے ہاں اس میں سنگ سار کرنا بھی ہے. اس نے اب فرض یہ کیا ہے کہ غیر شادی شدہ اگر وہ زنا کے مرتکب ہوں تو ان کو تو کوڑے لگائے گا، اور شادی شدہ جو ہیں اگر وہ ہوں تو ان کو سنسار کے معنی ہوتے ہیں کہ ان کو زمین میں گاڑ کے پتھر مار مار کے تو مار دیتے ہیں، تو انہیں جسے کہتے ہیں رجم اسے کہا جاتا ہے. تو قرآن نے تو یہ ہے نا، ان سے کہا کہ وہ جو 286 آیتیں تھیں وہ 200 باقی رہ گئی 73 میں سے 213، کہا ان میں ایک آج یہ بھی تھی شادی شدہ کو، شادی شدہ نہیں شیخ ہو شیخا تو یعنی لفظ بھی نہیں بنانے آئے، ایرانی تھے بات بن گئے جنہوں نے عربی بنائی، بالکل ہمارے پنجابیوں جیسی عربی آئی ہے. یعنی وہ جو پیش کرتے ہیں نا یہ ابو صاحب کو، تو اس میں شیخ ہو شیخا تو شیخ کے معنی بوڑھا آدمی ہوتا ہے، بوڑھا آدمی اور بوڑھی عورت اگر وہ اس جرم کے مرتکب ہو تو ان کو سنسار کرو. تو کہتے ہیں کہ اصل میں وہ دیکھا ہوا تو بوڑھا ہی ہے، تو بوڑھا جو ہے وہ تو شادی شدہ ہوتا ہے، یعنی کوارا بوڑھا ہے، انہوں نے کوئی تکے نہیں ہے تو کوئی بات نہیں ہے. وہ اگر شادی شدہ نہیں لکھا گیا اس میں تو کیا ہو گیا، وہ تو خدا نے یہ لکھا ہے تو ہم اس کے معنی یہی لیتے ہیں. تو یہ آپ کے یہاں قانون بنا ہوا ہے، ہزار برس سے چلا رہا ہے، آج اس کو پھر اس کی تجدید ہوئی ہے کہ وہ جو شادی شدہ ہے اور یہ وہ آئے. کہاں سے تم لیتے ہو اس کو؟ کہا جی وہ جو 213 آیتیں گم ہو گئی تھی نا سورہ آزاد کی، ان میں یہ آیت بھی تھی. چل دو لب دیکھے. اب اس کے بعد تجویز کہ صاحب بڑی اہم آیت ہے یہ، تو یہ تو قانون ہے، ایک قانون کی آیت جو اس کا گم ہو جانا یہ کیا ہوا. اب وہ چلا اس کے بعد سلسلہ تفسیر کا، اس آیت کیونکہ ہوا کیا، باقی آیتوں کے متعلق تو پتہ نہیں، بڑی تفصیل سے یہ لکھا ہوا آپ کے یہاں کتب تفاسیر میں، کتب روایات میں ہے، یہ حدیث کی کتابوں میں ہے کہ حضرت عمر کے زمانے میں اس معاملے نے بڑی اہمیت اختیار کی. کیا کیا جائے تو نہیں کی جائے، قرآن میں تو نہیں، حضرت عمر نے یعنی روایت میں کیا ہے کہ حضرت عمر نے کہا کہ ہم بھی اس زمانے میں یہ رسول اللہ کے ساتھ پڑھا کرتے تھے. آئے دو بھائی خلیفۃ المسلمین خلفاء راشدین میں سے، وہ کہہ رہے ہم بھی پڑھا کرتے. انہوں نے کہا اگر آپ پڑھا کرتے تھے تو آپ سے زیادہ مستند کون ہو سکتا ہے، تو اس کو قرآن میں لکھ دیجیے. کہنے کہنے یہ ہر لوگ کہیں گے حضرت عمر نے بڑی زیادتی کی تھی، آئی ہے قرآن سے لکھ دیتا حضرت عمر. تو انہوں نے کہا کہ کیا کیا جائے، خدا کا یہ حکم ہے، قرآن میں آپ لکھتے نہیں ہیں. انہوں نے کہا کہ بھائی پھر شکل یہ ہے کہ قرآن میں تو اس کو نہ لکھا جائے لیکن عمل اسی حکم کے اوپر کیا جائے. تو اس طرح سے یہ آپ کے ہاں قانون بنا اس آیت. ان سے کہا گیا کہ بھائی کچھ پرچون سے کر لو، دب تو لو، کچھ کوشش سے کرو، ممکن ہے کہ ڈگی پہ ہوئی لگ ہی جائے. چنانچہ انہوں نے ڈھونڈنا شروع کیا، ڈھونڈتے 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 حضرت عائشہ رضی اللہ تعالیٰ عنہ تک پہنچا. نے مان لیا ریسی صاحب نے ان سے پوچھا रमजान आपको कुछ आया आयतम पता है? कहने लगे हाँ बेटा मुझे मालूम है, एक ये आयत थी और एक बच्चे को दूध पिलाने वाली आयत थी, ये दोनों आयतें खजूर के पत्ते पे लिखी हुई थी और वो पत्ते अंदर चारपाई की पाइंटी पे कहीं पड़ेंगे। कुरान की आयतें दो वहां लिखी हुई, कहने लगी ऐसी बात है वो दे दीजिए। कहने लगी बेटा दे कहाँ से दूँ, जिसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वफात हुई है उस दिन हमारी मेरी बकरी जो बाहर बंधी हुई थी, यहाँ जो क्यामत मची है उन्हें धोना हुआ तो उसने रसी तोड़ा ली, हम तो उधर लगे रहे वो अंदर आई और वो खजूर के पत्ते को खा लीजिए जनाब दूंगी। एक ही जगह वो आए थे उसी पत्ते पे दीजिए, पत्ते को खा गई बकरी। कुरान की आयत उन्होंने कहा कि साहब आप तो सवाल ही नहीं थे। अजीजा ने मन वस्ते तो फीस नाश, यानी नजर आता है खुदाए कबीर अलीम की उसने कहा हमने इसे नाजल किया है और हम इसकी हिफाजत के जिम्मेदार हैं। ठीक है जी, हिफाजत की जिम्मेदारी करो, बकरी नहीं तो को चलाएगी हम लाजा फरमाओ इन्ना स्वाद आया ना रब बन का, यानी देखो जो रबे वाले को जोर दिखा जा रहे हिफाजत कर। अजीफा ने मन रोइये हंसी नहीं रोइये, ये आज की बात नहीं, 1300 बरस से ये मुसलसल चली आ रही है। चीजें आपके यहाँ की नदीज की किताबों में रवायतों में तस्वीरों में ये दिया जाता है, ये है जी वो सूरह आजाब जो आज हमारे सामने आई है। जिस आसमान के नीचे अजीफा ने मन ये खिताब खुदा की किताब कम मत कलमा को रद्द तसिब को आज लाओ दाम बदला कलमा पे ही अल्लाह अकबर। खुदा कहता है कि हमने जो कुछ इंसानी अदायत के लिए कहना था तमाम कर दिया, इसमें मुकम्मल कर दिया, इसके अंदर इसमें किसी इजाफे की जरूरत नहीं है, जो इसमें अंदर नहीं है वो दीन नहीं है, दीन जितना है इसके अंदर आ चुका हुआ दाम मुबद्दला ले, इसमें तब्दीली नहीं हो सकती, कोई तगैर तबद्दल इसमें नहीं कर सकता। इन्ना लहू लहाफिज़ून, हम इसके मुहाफिज हैं। और ये कहने के बाद कहा कि अब नबूवत की जरूरत बाकी नहीं रहती, खातमुन नबीयीन के माने आ गए। यहाँ ये सूरत है कि कुरान की एक आयत में से एक सूरत में से बता रहे हैं कि 213 आयतें गुम हो गई, अहम तरीन आयत की तलाश हुई कि कहाँ चली गई, वो बकरी खा गई। 1000 बरस से ये मानते चले आ रहे हैं और ये हुक्म आपके यहाँ मौजूद है कि रजम किया जाएगा कभी बार आज। बड़ी जिम्मेदारी के बाद ये बातें करता हूँ, पूछिए ना कि मुझसे गुजर चुकी है, ये कौम कुरान के मानने वाली है, गैर कौमों के इतराजों का तो हम जवाब दे सकते, इसका जवाब दे के ये कही नहीं है मुनकर हदीस करार पाता। 1000 आलम ने फतवा दे दिया हमारे खिलाफ कुफर का कि ये कहता है अल्लाह हु। वो सूरह आजाद से ही हम दर्श शुरू करेंगे आइंदा साजीदा। रब्बना तक़बल मिन्ना इन्ना कुंता समीउल अलीम। ऐलान है नुमाइंदा बज़्म-ए-तुलू इस्लाम के बज़्म के अराकीन की मीटिंग ऊपर दफ्तर में होगी, अहबाब ऊपर तशरीफ ले आएंगे।